रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णद्वारा पर्सी शुक्रबार 5 बजेभित्र नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान। अख्तियारद्वारा 13.5 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहित 6 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। 1200 मेगावाट क्षमताको जलाशयुक्त बूढ़ी गण्डकी जलविद्युत आयोजना अघि बढ़ाउन प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन। अमेरिकाको शान्ति प्रयासमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चासो नदेखाएको वार्तामा संलग्न अमेरिकी दूतको आरोप। र नेपाल प्रिमियर लीग एनपीएलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स बीच खेल जारी।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पर्सी शुक्रबार 5 बजेभित्र सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा 168 उपधारा 2 अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो। यसअघि मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नदेखेपछि आज बसेको प्रदेशसभा बैठकमा राजीनामा दिने घोषणा गर्दै प्रदेश प्रमुख समक्ष पेश गर्नुभएको राजीनामा स्वीकृत गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारी समेत 6 जना विरूद्ध 13,57,46,000 रूपियाँ भन्दा बढ़ीको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। नलिनचोकमा हेलिपोर्ट निर्माण प्रक्रियामा व्यापक अनियमितता र कानूनी प्रावधान उल्लंघन भएको ठहर गर्दै आयोगले महानिर्देशक अधिकारी तत्कालीन निर्देशक भण्डारी सहित नल विक्रम थापा, समृद्धि श्रेष्ठ, गुरूदत्त अधिकारी तथा अभियन्त्र कन्सल्टिङ प्रालीका व्यवस्थापक विजय थापा उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ। अख्तियारले आज दायर गरेको आरोप पत्रमा सार्वजनिक सम्पत्ति हानि नोक्सानी, बदनियतपूर्ण निर्णय, कानूनी प्रावधान उल्लंघन तथा मिलेमतोद्वारा भ्रष्टाचार गरेको ठहर गर्दै सबै प्रतिवादी विरूद्ध कार्यवाहीको माग गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले बूढ़ी गण्डकी जलविद्युत आयोजनाको काम छिटो अघि बढ़ाउन सरकार लागि परेको बताउनु भएको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायत आयोजना प्रभावित क्षेत्र गोर्खा र धादिङका पूर्व जनप्रतिनिधि तथा स्थानीय सरोकारवालासँग आज भएको छलफलमा प्रधानमन्त्री कार्कीले बूढ़ी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र उक्त आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर बाफतको रकम प्रत्येक वर्ष खातामा जाने व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। प्रधानमन्त्री कार्कीले आयोजनाको काम छिटो अघि बढ़ाउन ऊर्जा र अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा पूर्व प्रधानमन्त्री भट्टराईले बूढ़ी गण्डकी आयोजना अघि बढ़ाउन सरकारले देखाएको तत्परताप्रति खुशी व्यक्त गर्दै यसलाई केवल विद्युत आयोजनामा मात्र सीमित नगरी बहुद्देश्य आयोजनामा विकास गर्न छुट्टी प्राधिकरण गठनका लागि सुझाव दिनुभयो। जलाशयुक्त 1200 मेगावाटको जलविद्युत बूढ़ी गण्डकी आयोजनाको लागत 2079 2,55 अर्ब अनुमान गरिएकामा यो लागत 4 खर्ब नाग्ने अनुमान छ। नेपाली कंग्रेस सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले 2 दिनभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फारम पुर्याइसक्ने निर्णय गरेको छ। बैठकले 165 निर्वाचन क्षेत्रमा पुरानो सदस्यता नवीकरणका आधारमा 100% नयाँ सदस्य थप्ने गरी सदस्यता फारम पठाउन लागेको हो। यस्तै बैठकले नयाँ सदस्यता थप गर्दा जनसंख्या र क्षेत्रगत सहभागितालाई आधार बनाउने र नयाँ सदस्यता वितरण बारे छलफल गर्न पर्सि शुक्रबार सबै भातृ संगठनका पदाधिकारीहरूको संयुक्त बैठक बोलाउने निर्णय भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो।
165 निर्वाचन क्षेत्रमा पर्सिमा क्रियाशील सदस्य पुर्याउने, क्रियाशील सदस्यलाई हामीले उदारतापूर्वक द्रुत गतिमा सहज ढंगले वितरण गर्ने, आवश्यकता अनुसार क्रियाशील सदस्य बाँड्ने र यसलाई एउटा अभियानका रूपमा सञ्चालन गर्नका लागि पर्सि हामीले 13 भातृ संस्था र 26 शुभेच्छक संस्थाहरू केन्द्रीय समितिको अध्यक्षहरूलाई बोलाएर उनीसँग छलफल गरेर आफ्नो ढंगबाट आफ्नो वर्गीय आफ्नो समुदायको क्रियाशील सदस्यता सन्तुलित ढंगले मतदाताको प्रतिशत जाति क्लस्टर लैंगिक क्लस्टर अनुसार उमेर समूह क्लस्टर अनुसार यसलाई समय सीमाभित्र परिणाममुखी बनाउनका निम्ति उहाँहरूसँग बसेर छलफल गर्ने।
बैठकले समितिका सदस्यहरू स्नेही सीता गुरूङ र योगेन्द्र चौधरीले बिहिबार सबै जिल्ला तथा प्रदेश समितिका पदाधिकारीहरूसँग छलफल गरी प्रदेशमा क्रियाशील सदस्यताको अवस्था तथा जेएनजी आन्दोलनको क्रममा जिल्ला तथा प्रदेश कार्यालयहरूमा पुगेको क्षतिबारे जानकारी लिई आवश्यक सहजीकरण गर्ने पनि निर्णय गरेको छ। महाधिवेशनको तयारीमा जुटिएको नेपाली कंग्रेसले आगामी पुष 14 गते भित्र क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न गर्ने कार्यतालिका बनाएको छ। नेकपा एमालेको 11 राष्ट्रिय महाधिवेशनका लागि 2 जिल्ला बाहेक सबै स्थानमा प्रतिनिधि छनौट टुंगिएको छ। महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलका अनुसार ओखलढुंगा र धनकुटा बाहेक सबै भूगोल गैर भूगोलको प्रतिनिधि छनौट सकिएको छ। उहाँले ती 2 जिल्लामा पनि 4 दिनभित्रमा प्रतिनिधि निर्वाचन गरेर टुंग्याउन निर्देशन दिइएको जानकारी दिनुभयो। केही जिल्लामा प्रतिनिधि छनौट विधि अनुसार नभएकाले छानबिन भइरहेको उहाँले बताउनुभयो। सचिव ढुंगेलले सबै जिल्लाबाट छनौट गरिएका प्रतिनिधि प्रदेश कमिटिको कार्यालयमा विवरण संकलन भइरहेको जानकारी दिनुभयो। यसैबीच महाधिवेशन व्यवस्थापन तयारीका विषयमा आज सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा छलफल भएको छ। महाधिवेशनका लागि जिल्ला र प्रवासहरूबाट प्राप्त प्रतिनिधिको सूचीलाई केन्द्रीय संगठन विभागले अन्तिम रूप दिने कार्य गरिरहेको आज बसेको बैठकमा जानकारी गराइएको छ। महाधिवेशन यही मंगिर 27 गते भक्तपुरको सल्लाहघारीमा हुने कार्यक्रम छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ़ने बताउनु भएको छ। उज्यालो नेपाल पार्टीको घोषणा सभामा आज उहाँले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताउनुभयो। राजनीतिमा जनविश्वास सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री घिसिङले विगतदेखिका निराशा र आक्रोश जेएनजी आन्दोलनका रूपमा विस्फोट भएको तर्क गर्नुभयो। पूर्व मन्त्री सुमना श्रेष्ठले अहिलेको अवस्थामा विकल्प दिन चाहने शक्तिहरू एक हुनुपर्नेमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिको अधिकार समानता समावेशिता र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। अपाङ्गता भएका व्यक्तिको 34 अन्तर्राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले आज ब्रिकुटी मण्डपमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले सामाजिक न्याय समानता तथा विभेदरहित समाज निर्माण र सामाजिक विभेदको अन्त्य गर्न सरकार प्रतिबद्धताका साथ लाग्ने बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री खरेलले आगामी फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण वातावरण बनिसकेको र सरकार निर्वाचन गराउने प्रक्रियामा अगाडि बढ़िसकेको बताउनुभयो। संविधानमा विभेदरहित आर्थिक समानता समान पहुँच लगायतको व्यवस्था गरिएको भए पनि अपाङ्गता भएका नागरिकले भने आधारभूत शिक्षा स्वास्थ्य रोजगारी तथा अन्य सार्वजनिक सेवाहरूको अपेक्षित उपयोग गर्न नपाएको गुनासो गरेका छन्। सुर्खेतबाट संवाददाता आकाश तारा बैकको रिपोर्ट।
2078 सालको जनगणनाको प्रतिवेदन अनुसार देशमा कुल जनसंख्याको 2.2% अपाङ्गता भएका व्यक्तिहरू छन्। अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार संरक्षण र प्रवर्धन गर्दै आइरहेको राष्ट्रिय समावेशी आयोगले नीतिगत रूपमै शिक्षा स्वास्थ्य र रोजगारका क्षेत्रमा विशेष प्याकेजमै कार्यक्रम चलाउन आवश्यक रहेको अपाङ्ग महिला समाज सुर्खेतका अध्यक्ष तुलसी बुढा छेत्रीको सुझाव छ।
हरेक कुराहरू डिजाइन गर्नुपर्छ।
अपाङ्गता भएका नागरिकलाई राज्यले दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन कानूनत बाध्यात्मक बनाइनु पर्ने आवाज धेरै उठे पनि अझै सुनवाई नभएको आदिवासी जनजाति सशक्तिकरण बराताल सुर्खेतका अध्यक्ष ललिसरा घरती मगरको भनाइ छ।
अपाङ्गता भएका व्यक्तिहरूलाई त्यहाँ शिक्षा स्वास्थ्यका लागि लेखिएको छ, तर त्यो कार्यान्वयन हुन सकेको छैन।
अपाङ्गता भएका नागरिकको हक अधिकार संरक्षण तथा प्रवर्धनका लागि सरकारी स्तरबाट गरिएका प्रबन्धहरू अझै पर्याप्त हुन सकेका छैनन्। अपाङ्गताको क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र भएकाले सबै अपाङ्गलाई समेट्ने गरी शिक्षा स्वास्थ्य र रोजगारीमा आधारित कार्यक्रम ल्याउन आवश्यक रहेको युवा अपाङ्ग सञ्जालका अध्यक्ष जितलाल ढकाल बताउनुहुन्छ।
धेरै व्यस्त रहने कार्यालयहरू जस्तो जिल्ला प्रशासन कार्यालय, जिल्ला प्राधिकरणले अस्पतालहरूमा सांकेतिक भाषा सहितको दोभाषी सहायता कक्षको व्यवस्था चाहिँ एकदमै गर्न जरुरी छ।
अपाङ्ग भएका व्यक्तिको मर्यादित र आत्मनिर्भर जीवनयापनका लागि आर्थिक सामाजिक सशक्तिकरण गर्न अब ढिलाइ गर्नु हुँदैन। आकाश तारा बोयक, रेडियो नेपाल सुर्खेत।
शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा अपाङ्गता भएका बालबालिकाको पहुँच स्थापित गर्ने उद्देश्यले कञ्चनपुर र जाजरकोट जिल्लामा विभिन्न संघ संस्थाको सहयोगमा घरमै विद्यालय कार्यक्रम सञ्चालन भइरहेको छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
सपाङ्ग हुँदा चार कक्षासम्म पढेका कञ्चनपुरको लालझाडी पाँचका 12 वर्षीय सुप्रेम जपरेल शारीरिक अपाङ्गता गम्भीर बन्दै जाँदा सिकेकै अक्षर पनि बिर्सन थाले। 3 वर्ष यता विभिन्न अस्पताल धाइयो, लाखौं खर्चियो, तर उपचार सम्भव नभएपछि परिवारले 1 वर्षदेखि उनलाई घरमै राख्न बाध्य भयो। सुप्रेम की आमा ललिता जपरेल
चितौन लग्यौ, काठमाडौँ लग्यौ। त्यहाँको डाक्टरले भने कि अब राम्रो हुँदैन, जति बढ्यो बच्चा त्यति बिरामले च्याप्छ, हिँड्नै नसक्ने, उठ्नै नसक्ने, उचालेर बाहिर।
पछिल्लो 1 वर्ष यता लालझाडी गाउँपालिका संघको सहकार्यमा समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाले सुप्रिमलाई बिर्सिएको पढाइ सम्झाउने, हराउँदै गएको शारीरिक अभ्यासमा सक्रिय गराउने अभियान शुरू गर्यो घरमै विद्यालय कार्यक्रम मार्फत। यही कार्यक्रमले सुप्रिमलाई फेरि विद्यार्थी बनाइदियो। सुप्रिमलाई पढाउने र अभ्यास गराउने सहजकर्ता धना महरा यसो भन्नुहुन्छ।
खुट्टा त कति चल्दैन, कम्मर भन्दा तल, हात पनि त्यति धेरै चल्दैन। क ख एबिसी शारीरिक व्यायामहरू, मसल तन्काएर खुट्टालाई तान दिने, व्यायाम गराउँदा पनि दुख्छ भन्छन्, त्यति धेरै पनि गराउँदैन, दुख्यो भनेर छोड दिन्छु।
बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म चल्ने कक्षा, नियमित अभ्यास, सिकाएका गतिविधि, 3 वर्ष यता थलिएका सुप्रिमलाई देखेर जो कोही पनि आशावादी हुन्छ। लालझाडी गाउँपालिकामा सुप्रिम मात्र होइनन्, उनी जस्तै 5 जना बालबालिकाका लागि पनि यही कार्यक्रम चलिरहेको छ। गाउँपालिकाले यस्तो सिकाइलाई निरन्तरता दिने लक्ष्य सहित योजना अघि बढाइरहेको छ। लालझाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्ट:
यी बालबालिकाहरूलाई विद्यालयको इमी सिस्टममा चाहिँ लगिसकेका छौँ। उहाँहरू विद्यालयको एउटा विद्यार्थी भइसक्नु भएको हुनाले जुन हाम्रो अपाङ्गतासँग सम्बन्धित छात्रवृत्ति हुन्छ त्यो पनि हामी उहाँहरूलाई उपलब्ध गराउँछौँ। हाम्रो एक्लै प्रयासले यो समस्या समाधान हुन सक्ने स्थिति हुँदैन। संघ संस्था र अन्य निकायहरूसँग पनि हामी समन्वय र सहकार्य गरेर अगाडि बढ्छ।
समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना कञ्चनपुरको लालझाडी र बेलडाणी गाउँपालिकाका साथै जाजरकोटको छेडागाड र भेरी नगरपालिका तथा कालीकोटको शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकामा पनि सञ्चालनमा छ। यसले थुप्रै बालबालिकाको जीवनमा उज्यालो फर्काइरहेको छ। समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाका प्रबन्धक विशनदेव जोशी:
स्कूल एट होमले एउटा बीचको कडीको काम गरिरहेको छ। एउटा यो वैकल्पिक माध्यम मात्रै हो, फेरि अन्ततोगत ती बालबालिकाहरूलाई हामीले पुगाउनु पर्ने विद्यालयमै हो। विद्यालय पुगाउनको लागि शुरूआतको एउटा बेस नर्सरीको रूपमा हामीले यसलाई अगाडि सारेका छौँ।
उपेक्षित र अति अशक्त बालबालिका सिकाइबाट नछुटुन् भन्ने उद्देश्यले नै युरोपियन युनियन, सेभ द चिल्ड्रेन र एनएनएसडब्ल्यूएको सहयोगमा सञ्चालित यस परियोजनाले कार्य गरिरहेको। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अर्थमन्त्री रामेश्वर प्रसाद खनालले बजेटको प्रभावकारी कार्यान्वयन, पुनर्निर्माण र राष्ट्रिय गौरवका परियोजनाको निरन्तरताका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खनालले रोजगारी सिर्जना, राष्ट्रिय निर्माण तथा सरकारी कोषको दुरूपयोग रोक्न, अनावश्यक परियोजना र अवैध रूपमा गरिएको नियुक्ति रोकिएको प्रश्न पार्नुभयो। बैठकमा सांसदहरूले विपद प्रभावित किसानलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने, ग्रामीण सड़कहरूको निर्माणमा छुट्याइएको बजेट कटौती गर्न नहुने, जेएनजी आन्दोलनका घाइतेहरूको जीवनयापनमा सहजीकरण सुनिश्चित गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गर्नुभयो। प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले जेएनजी आन्दोलनका माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधिहरूले आज सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी जेएनजी आन्दोलनको वैधता अभिलेखीकरण गर्न आग्रह गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रधानमन्त्री समक्ष विभिन्न चार सूत्रीय माग पनि प्रस्तुत गरेको छ। भ्रष्टाचार विरोधी र सुशासन संस्थागत गर्ने सम्बन्धमा पार्टीले भ्रष्टाचार सम्बन्धी छानबिन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिशका आधारमा दोषीलाई कार्यवाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रिया थाल्नुपर्नेमा जोड़ दिएको छ। यस्तै पार्टीले घोषित फागुन 21 को निर्वाचन शान्तिपूर्ण निष्पक्ष र धाँधली रहित रूपमा सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै विदेशमा रहेका नेपालीले विदेशबाटै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेको छ। सूर्यविनायक धुलीखेल 6 लेन सड़क विस्तारको काम अत्यन्त सुस्त हुँदा 38% काम मात्रै सम्पन्न भएको छ। 3 वर्षमै सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी 3,88,93,00,000,000 ठेक्का सम्झौता भए पनि 2 महिना बाँकी रहँदा अझै 62% निर्माण कार्य बाँकी रहेको आयोजनाका इन्जिनियर विवेक पाण्डेले जानकारी दिनुभयो। इन्जिनियर पाण्डेले तोकिएको समयमै काम पूरा गर्न नसकिने बताउँदै सूर्यविनायक सांगा खण्डमा पर्ने घरटहरा हटाउन र मुआब्जामा विवाद देखिएपछि निर्माण कार्य प्रभावित भएको जानकारी दिनुभयो। सड़क विस्तार कार्य सुस्ताएसँगै काभ्रे पलाञ्चोकको धुलीखेल भक्तपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दैनिक यात्रुहरूले शास्ति बिहोर्नु परेको छ। धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शब्दाहगृह सञ्चालनमा आएको छ। सघन शहरी तथा भवन निर्माण आयोजनाले निर्माण सम्पन्न गरी गत असोज 24 गते भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको शब्दाहगृह महानगरले सञ्चालनमा ल्याएको हो। एउटा शब्दहनका लागि 3,500 शुल्क लाग्नेछ। करिब 45 मिनटदेखि 1 घण्टाभित्रमा शब्दहन हुने भएकाले समयको बचत हुने महानगरपालिकाका विपद शाखा प्रमुख बालकृष्ण थपलियाले बताउनुभयो। नेपाल प्रहरीले बैंकिङ कसुरमा गुण एयरलाइन्सका संचालक राजेन्द्र साकेलाई पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरी प्रभु बैंक लिमिटेडलाई हानि नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोड़ौं रकम कर्जा प्रवाह गरी कर्जा दुरूपयोग गर्ने गराउने कसुरमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि साकेलाई पक्राउ गरिएको प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी दूतहरूसँग 5 घण्टासम्म क्रेमलिनमा चलेको वार्ताले कुनै प्रगति नदेखाएपछि युक्रेनी तथा युरोपेली अधिकारीहरूले आज रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति प्रयासप्रति चासो नदेखाएको आरोप लगाएका छन्। यद्यपि वार्ता भने आगामी दिनमा निरन्तर जारी रहने अपेक्षा गरिएको छ। युक्रेनका विदेश मन्त्री एन्डी सिभिहाले पुटिनले विश्वको समय बर्बाद गर्न बन्द गर्नुपर्ने कठोर टिप्पणी गर्नुभयो। यसै गरी बेलायतका विदेश मन्त्री एवेट कुपरले पनि पुटिनलाई ब्लस्टर र रक्तपात अन्त्य गर्दै न्यायपूर्ण र दीर्घकालीन शान्तिका लागि वार्ता टेबलमा आउन तयार हुन आग्रह गर्नुभयो। मंगलबार मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ बिटकफ र उहाँका ज्वाई जारेड कुशनरसँग पुटिनले वार्ता गर्नुभएको थियो। जनवरीमा ट्रम्प पुनः पदमा फर्किएपछि उहाँले शान्ति सम्झौता वार्तामा देखिएको असहजतालाई तोड्न यो भेट अर्को प्रयासका रूपमा हेर्नुभएको वाशिङटनको तर्क छ। बेल्जियम सरकारले आगामी 2 वर्षका लागि युक्रेनको आर्थिक र सैन्य आवश्यकतामा सहयोग पुर्याउन फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने युरोपेली संघ ईयूको प्रस्ताव अस्वीकार गरेको छ। बेल्जियमले यो योजनाले गम्भीर वित्तीय तथा कानूनी जोखिम निम्त्याउने ठहर गर्दै यसलाई अत्यन्त जोखिमपूर्ण कदम भनेको छ। इण्डोनेसियाका आचेह उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको भीषण बाढ़ी र पहिरोका कारण मृत्यु हुनेको संख्या 811 पुगेको छ भने 623 जना अझै बेपत्ता भएका छन्। इण्डोनेसियाको राष्ट्रिय विपद व्यवस्थापन निकायका अनुसार विभिन्न निकायबाट प्राप्त राहत सामग्री प्रभावित बस्तीहरूमा पठाइने तयारी भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
जापान सरकारले नेपाललाई करिब 31.76 अर्ब रुपियाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ। काठमाडौँको कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनका लागि नेपाल सरकार र जापान सरकार बीच ऋण सम्झौतामा बुधबार हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमका बीच 34.59 अर्ब जापानी एन करिब 31.76 अर्ब रुपियाँ बराबरको ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका मार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि 10 वर्षको रहेको छ भने भुक्तानी अवधि 30 वर्षको रहेको छ। ऋणको वार्षिक ब्याज 0.2% रहेको छ। आयोजना अन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अण्डरपास र फ्लाइओभर सड़क निर्माण गरिनेछ। राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक 2082 बुधबारबाट पोखरामा शुरू भएको छ। मंगसिर 21 गतेसम्म सञ्चालन हुने उक्त मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्दै जेएनजी आन्दोलनमा निजी क्षेत्रमा भएको तोड़फोड़, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कार्यवाही गर्न माग गर्नुभयो। महासंघका पूर्व अध्यक्ष आनन्दराज मुलमीले देशमा 125 भन्दा बढ़ी दल दर्ता भइरहनुले आगामी दिनमा फेरि अस्थिरता बढ़ने संकेत देखिएको उल्लेख गर्दै निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न नपाउने अवस्था सृजना हुन सक्ने आशंका व्यक्त गर्नुभयो। संघका अध्यक्ष तथा मेला संयोजक गोकर्ण कार्कीले मेलामा 122 विभिन्न उत्पादनका प्रदर्शन कक्षहरू राखिएको जानकारी दिनुभयो। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से 2 अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 13.52 अंकले घटेर 2631.17 को बिन्दुमा कायम भएको छ। बुधबार 332 कम्पनीहरूका 1,08,73,000 किता शेयरहरू 5,23,56,92,000 रुपियाँमा किनबेच भएका छन्। बुधबारको कारोबारमा वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको कारोबार बढेको छ भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्। गुल्मी जिल्लामा यस वर्ष 20 करोड़ भन्दा बढ़ीको सुन्तला उत्पादन भएको छ। गत वर्ष 24,50,00,000 भन्दा बढ़ीको सुन्तला उत्पादन भएको गुल्मीमा यसपटक उत्पादन 32% घटेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिनुभयो। जिल्लामा यस वर्ष 20,67,84,000 रुपियाँ बराबरको सुन्तला उत्पादन भएको छ। मुस्ताङ जिल्लामा यस वर्ष स्याउ उत्पादन घटे पनि त्यहाँका किसानले स्याउ बिक्रीबाट आमदानी भने बढ़ाएका छन्। गत वर्षको तुलनामा यस वर्ष 8.97% स्याउको उत्पादन घटेको भए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बिक्रीबाट 16,53,00,000 बढ़ी आमदानी भएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ।
अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत आज सम्पन्न खेलमा विराटनगर किङ्सले 5 विकेटले भर्खरै सम्पन्न खेलमा लुम्बिनी लायन्सले 5 विकेटले विराटनगर किङ्सलाई पराजित गरेको छ। त्रिवी क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 144 रन बनाएको थियो। खेल भर्खरै सम्पन्न भएको हो। लुम्बिनी लायन्स 5 विकेटले विजयी भएको छ। विराटनगरका लागि लोकेश बमले सर्वाधिक 35 रन बनाए। यस्तै साम हिजलेटले 27 रन बनाए। फाफ डु प्लेसिस 12, प्रतिश जीसी 11 तथा बशीर अहमदले 28 रन बनाए। बशीर र मर्चेन्ट डे लांगेले 7 विकेटको लागि 30 रनको साझेदारी गरे। मर्चेन्टले 10 तथा कप्तान सन्दीप लामिछानेले 1 बलमा छक्का प्रहार गर्दै 6 रनमा अभिजित रहे। पहिलो ओभरको दोस्रो बलमै जर्ज मुन्सेलाई 0 रनमा गुमाएको विराटनगरले दोस्रो ओभरको अन्तिम बलमा दक्षिण अफ्रिकी ब्याटर फाफलुलाई 12 रनमा गुमाउँदा टीमको स्कोर 15 पुगेको थियो। त्यसपछि लोकेश र सामले तेस्रो विकेटका लागि 55 रनको साझेदारी गर्दै टीमको स्कोर 70 रनमा पुर्याए। यता लुम्बिनीका लागि शेर मल्लले 4 ओभर बलिङ गर्दै 25 रन खर्चिएर 3 विकेट लिए। अभिशेष गौतम, जेजे स्मिथ र रुबेन ट्रेम्पेल्यामले समान 1-1 विकेट लिए। अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 23.4 डिग्री सेल्सियस, न्यूनतम 10.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 19.1 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.8 डिग्री सेल्सियस, न्यूनतम 11 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 23.1 डिग्री सेल्सियस, न्यूनतम 7.6 डिग्री सेल्सियस। दिपालको अधिकतम 25.4 डिग्री सेल्सियस, न्यूनतम 10.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मध्य प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णद्वारा पर्सि शुक्रबार 5 बजेभित्र नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान। अख्तियारद्वारा 13.5 करोड़ रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सहित 6 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। 1200 मेगावाट क्षमताको जलाशय युक्त बुढ़ी गण्डकी जलविद्युत आयोजना अघि बढ़ाउन प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन। अमेरिकाको शान्ति प्रयासमा रूसी राष्ट्रपति व्लादिमिर पुटिनले चासो नदेखाएको वार्तामा संलग्न अमेरिकी दूतको आरोप। र नेपाल प्रिमियर लीग एनपीएलमा लुम्बिनी लायन्स विराटनगर किङ्ससँग 5 विकेटले विजयी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।